علم و عمل کا کارواں آئی ایس او ہے پاک وطن کے پاس بائی ایس او
میں انتظامیہ کا اور تفریح بھائی کا بہت زیادہ مشکور ہوں کہ مجھے انہوں نے اس روحانی اور روحانی محفل میں دعوت دی جہاں پر میں آج نوجوانوں کے درمیان موجود ہوں اور اسی مانوی طور روحانیت کا احساس کر رہا ہوں جو ایک جوان کے دل کا خاصہ ہوتا ہے. یہ جو نوجوانی کا دور ہے جس سے آپ گزر رہے ہیں, انسان کی زندگی کا قیمتی ترین ادوار میں سے ایک دور یہ نوجوانی اور کمسنی کا دور ہے یا اوائل جوانی کا دور ہے جس میں آپ ابھی موجود ہیں. اس زمانے کے دور کا خاصہ جو ہے, اس زمانے کے دور کا نوجوانی کے دور کا جو خاصہ ہے وہ ایک حساس قلب, ایک پر امید سینہ اور لا انتہا طاقت سے بھرے ہوئے بازو ہوتے ہیں, لا محدود طاقت سے بھرے ہوئے بازو ہوتے ہیں. یعنی آج آپ نے نوجوانی کو مجھے اپنا بھی نوجوانی کا یاد آ رہا ہے کہ جب اس دور کے اندر ہم اپنی ابتدائی زندگی سے ایک ذمہ دار زندگی کے اندر داخل ہو رہے تھے, سینے امید سے بھرے ہوئے تھے, ایسے جوش ہوتا تھا بازو میں کہ کچھ بھی کر جانے کی ہمت ہوتی تھی, ذہن میں بڑے بڑے پلان ہوتے تھے, چھوٹے پلان نہیں بڑے بڑے پلان. یعنی وہ کہا جاتا ہے کہ لالا مجنو جو آپس میں باتیں کرتے ہیں وہ اگر ایک اونٹ چلانے والا سنے تو اسے سمجھ نہیں آئے گی, یہ وہی ہوتی ہے. یعنی اس کیفیت میں ابھی آپ لوگوں کے ذہن میں جو پلان ہوتے ہیں بڑے بڑے دنیا بدل دے دیتے ہیں, تو خدا کی جذبہ اس دور میں رکھا ہے اس لیے کیونکہ یہ وہ حساس دور ہے جب آپ کو اپنی زندگی کی اصل روح کا تعین کرنا ہے. ایسا ہی آپ لوگوں کی خستگی کا احساس بھی ہے. صبح سے کتنے لیکچر ہو چکے ہیں؟ ایک نمبر. خوش قسمتی ہے کہ میں دوسرے میں آیا ہوں, جی دوسرے میں آیا ہوں, تیسرے میں, مگر مجھے امید ہے کہ وہ جوش اور جذبہ, وہ ایمان, وہ اخلاص, وہ پر امید کی تعلق جو اس عمر کا خاصہ ہے وہ آپ کی تھکاوٹ کو دور کرے گا. تو ایک آدھ ایسا سنا دیں کہ ہم گرو کی تھکاوٹ کو دور آج کا جو موضوع میرے ذمہ لگایا گیا ہے وہ اسلامی نظام تعلیم تربیت کا کانسیپٹ ہے. اچھا آج کل کے دور کے اندر یہ موضوع انتہائی اہمیت کا حامل ہے, انتہائی اہمیت کا حامل ہے. بہت ساری وجوہات پہ ایسے ایک وجوہات میں آپ کے سامنے بیان کرتا ہوں. اسی بہت زیادہ اہمیت کا حامل ہے کہ آپ یہ دیکھ رہے ہیں کہ آپ کے معاشرے کے اندر اسلامی تعلیم تربیت کا ایک شور مچا ہوا ہے. آپ پاکستان میں جس کنارے میں بھی زندگی گزار رہے ہوں گے, جس کرنے میں بھی زندگی گزار رہے ہوں گے, آپ جو دیکھ رہے ہوں گے اسلام کے نظام تعلیم کرنے کا شور مچا ہوا ہے. ایسا ہے یا نہیں ہے؟
چاہے کوئی مسلمان کسی بھی مکتب فکر سے تعلق رکھنے والا ہو, آج کل اسلامی اسکول کھلنے کی کثرت ہوتی چلی جا رہی ہے. ایسا ہی ہے, یہ عام لفظ جسے کہتے ہیں نا, ایک فیشن ہو گیا ہوا ہے, ایک فیشن ہوتا چلا جا رہا ہے. ایسے مقام پر کسی کو بھی یہ صحیح معنوں میں واضح نہیں ہو پا رہا کہ ایک اسلامی نظام کہتے کسے ہیں, اسلامی نظام تعلیم تربیت سے مراد کیا ہے, یعنی کیا مطلب. میں آپ کو ایک مثال دیتا ہوں, آپ باشعور لوگ ہیں اس لیے میں زیادہ بنیادیں نہیں بناؤں گا, ڈائریکٹ بات کروں گا, امید ہے کہ آپ لوگ سمجھیں گے. ایک صاحب نے مجھ سے آ کے کہا کہ الحمدللہ ہم نے اپنے اسکول کو اسلامی کر دیا ہے. کیا کر دیا ہے؟ اسلامی کر دیا. بہت اچھی بات ہے ماشاء اللہ, تو کیا اقدامات آپ نے کیے جس سے آپ کا اسکول اسلامی ہو؟ جی دیکھیں بات یہ ہے کہ ہم نے جو صبح کی اسمبلی ہوتی ہے نا, सुबह की असेंबली के अंदर हमने दुआए इमाम जमाना पढ़ाना शुरू कर दिया, वो लब्बे आती वब्बे आती बेकार चीजें निकाल दी हमने, लब्बे आती वब्बे आती बेकार चीजें निकाल दी हमने, हमें दुआए इमाम जमाना पढ़ाना शुरू कर दिया। किसी से पूछे इस्लामी निज़ाम तालीम करके क्या होता है, वो ये कहता है कि भाई देखें अगर आप पढ़ाने वाली टीचरों को हिजाब पहना दें और जो मर्द इन्वायरमेंट मौजूद है उनकी दाढ़ी चेहरे पर हो, ये इस्लामी निज़ाम तालीम तरबियत। किसी से पूछे इस्लामी निज़ाम तालीम तरबियत क्या चीज़ होती है, वो कहता है अगर हम इस्लामियात अपनी पढ़ा दें तो इस्लामी निज़ाम तालीम तरबियत हो जाता है। ठीक है जी, तो ये सारे कॉन्सेप्ट हैं कि जिनके दरमियान एक खिचड़ी सी बकी हुई है, और आज हम कोशिश करेंगे इस महदूद से वक्त के दौरान इस मौजू को सुलझाने की कोशिश करें। रहबर मुअज़्ज़म जवानों से और बिलखसूस पाकिस्तानी जवानों से खास उम्मीद भी रखते हैं, यानी उसी जवान जिसका आज हम तज़किरा कर रहे हैं उसके बारे में रहबर की नज़र क्या है। एक ग्रोह तालीम तरबियत पे काम करने वाला पाकिस्तान से गया, इत्तफाकन उनकी मुलाकात, किस्मत उनकी हुई कि उनकी मुलाकात रहबर मुअज़्ज़म से हो गई, तो जो जुमले नकल किए गए वो ये थे कि रहबर मुअज़्ज़म ने यह फरमाया कि पाकिस्तान, जुमले आप लोगों के लिए, पाकिस्तान इस वक्त मुश्किलात में घिरा हुआ है। मैं आपसे तज़किरा करता हूँ, यहाँ के अजीब अगर वाक़ात सुनते हैं तो कई कई दिन हमें नींद नहीं आती, ऐसा ही है ना, ऐसा ही है, जो जुल्म सितम यहाँ रवा रखे जाते हैं जब वो हमारे कानों से गुजरते हैं हमारे दिल पे असरात डालते हैं, हम कई कई दिन सड़कों पे बैठ जाते हैं, ऐसा ही है ना। तो मुझे एक बात बताइए कि वो जो उम्मत का बाप हो, वो जो उम्मत का बाप हो, वो इन हालात पर ना जाने कितना गिरिया करता होगा, कितना गिरिया करता होगा। और इस मंतके से, क्योंकि नए भी इमाम है ना, इमाम की इमामत तो पूरी दुनिया में है, ऐसा ही है ना, तो नए भी इमाम कभी हल्का ऐसा पूरी दुनिया है, जब यहाँ से ये बुरी खबरें उनको जाती होंगी तो दिल कितना मलाल होता होगा, दिल गिरिया करता होगा, है कि नहीं है। वो जो एक अफ्रीकी बच्चे के नाहक मर जाने पे भी परेशान हो जाता हो, जब अपने करीबी अपने हम मकतबों हम अजीज़ों अपने जवानों अपने बेटों के ये सारे पैगाम उस तक पहुँचते होंगे, मलाल नहीं होता होगा, अफसरदा नहीं होता होगा। ऐसे मौक़ों में परेशानी के वो जुमले सुनिएगा जो उन्होंने कहा, उन्होंने कहा कि पाकिस्तान मुश्किलात में घिरा हुआ है और हमें पाकिस्तानी जवानों से उम्मीद है कि वो पाकिस्तान को इन हालात से, फरमाते हैं कि जवान दुनिया में जहाँ भी होता है उम्मीद की अलामत होता है, और हमें पाकिस्तानी जवानों से उम्मीद है कि वो पाकिस्तान को मुश्किलात से। ये बातें क्यों आपकी खिदमत में अर्ज़ कर रहा हूँ, एक खादिम बनके आपकी खिदमत में ये बातें क्यों अर्ज़ कर रहा हूँ, इसलिए अर्ज़ कर रहा हूँ क्योंकि ये वो हसास वक्त है जब आप अपनी ज़िंदगी की जिम्मेदारियों का तयन करने के लिए गौर फिक्र कर रहे हैं। लिहाजा इस्लामी निज़ाम तालीम व तरबियत मुकदमा अगर बनाया जाए तो यही लोग जो गए थे तालीम तरबियत पे काम करने वाले, आगे आगा फरमाते हैं कि ये जो रास्ता तालीम तरबियत का आपने चुना है ये बिल्कुल सही रास्ता है, इस रास्ते को जारी रखिएगा और इस रास्ते से पलटिएगा नहीं। जिस जोश और जज्बे का इजहार आप मेरे सामने यहां कर रहे हैं, जब पलट के अपने इलाके में जाएं तो इसी जोश और जज्बे के साथ इस काम को जारी रखिएगा। यहाँ जो सवाल आपके सामने उठाने लगा हूँ, एक हसास सवाल है हमारे माशरे का, जिन जवानों से हमारा वास्ता पड़ता है, हसास सवाल है। मुझे उम्मीद है कि आखिर में जो सवाल का वक्फा होगा उसमें इस बात पे सवाल अच्छे खासे आएंगे, वो ये, आज जब हम बैठे हुए हैं अपने कैरियर का चुनाव करने के लिए, ये कैरियर का चुनाव किन बुनियादों पर होता है, किस बुनियाद पर कैरियर का चुनाव होता है। एक रविश वो राइट रविश है जो हमारे माशरे में छाई हुई है, जिसको आप में से कोई एक शख्स भी तायद नहीं करेगा कि वो सही रविश है। वो रविश कौन सी है, वो रविश है जिसे अंग्रेजी में कहते हैं कैश क्रॉप, कैश क्रॉप। यानी क्या मतलब, अखबार में इश्तहार देखें किसकी जॉब्स ज़्यादा है, किसकी जॉब्स ज्यादा है, किसकी जॉब्स ज्यादा है, ठीक है जी, जिसकी जॉब ज्यादा है ना उस तरफ जाना शुरू करें। एक तरीका ये है, चूंकि तफसील से गुफ्तगू का मौका नहीं है लिहाजा मैं सिर्फ इशारा दे देता हूँ कि ये वो तरीका है कि जो एक सेक्युलर निज़ाम से ताल्लुक रखता है, जहाँ पर लोग सिर्फ इस दुनिया के लिए आते हैं और उनका खुदा पर कोई यकीन और भरोसा नहीं होता, और बगैर खुदा के तसव्वुर की एक ज़िंदगी जब गुजारी जाती है उसमें ये तन्हा और कमज़ोर इंसान ज़्यादा से ज़्यादा कुव्वत जमा करता है ताकि अपनी बका का के असबाब फराहम कर सके। खुदा पे यकीन नहीं है, इतनी बड़ी कायनात में इतना ज़र्रा सा जो है ना ये अपने एक खौफ महसूस करता है जब खुदा को अपने साथ नहीं पाता। उस खौफ के नतीजे में क्या होता है, उस खौफ के नतीजे में अपने आप को जब तन्हा महसूस करता है ज़्यादा से ज़्यादा ताकत बटोरने की कोशिश करता है, जितनी ताकत समेट लूँगा उतना इस खतरे से बच जाऊँगा। मगर जिनका भरोसा खुदा की ज़ात पर होता है वैसी हरकतें नहीं करते, ठीक है। वो कहते हैं आज का खा लें, जिसने आज कर दिया वो कल का भी दे देगा, ठीक। लिहाजा एक इस्लामी निज़ाम के अंदर पाए जाने वाले जवान नौजवान, उन्हें किस बुनियाद पर अपने मुस्तकबिल का फैसला लेना चाहिए, वो एहसास मसूलियत है, मसूलियत जिम्मेदारी। हम और आप बेकार पैदा नहीं हुए हैं, एक जिम्मेदारी लेकर दुनिया में आए हैं, उस जिम्मेदारी को तलाश करना है कि मेरी सलाहियतें मेरी कैफियत और मेरे माशरे को ज़रूरत क्या है, निज़ाम को ज़रूरत क्या है। मैं एक सवाल करता हूँ, उस सवाल के नतीजे में ये बहस वाजे हो जाएगी, वक्त नहीं हम आगे चलते। अगर आप सवाल पहले मैं जवाब आप नहीं, अगर आप इमाम अली अलैहिस्सलाम के दौर में ज़िंदा होते कि जब मकाम खिलाफत अपने हकदार के पास नहीं था, आपकी ज़िंदगी की जिम्मेदारी सबसे बड़ी क्या बन रही थी, आप बताएंगे जी, आप बताएंगे जी, आप बताएंगे जी, ऊंची बोलेंगे मुझे आवाज़ नहीं। इस्लाम का कॉन्सेप्ट बाकी रहा, इमाम अली अलैहिस्सलाम के पास खिलाफत नहीं है, उनको उनकी खिलाफत के हक से महरूम कर दिया गया है, ठीक है। आप जवान हैं, अली के मानने वाले जवान उस दौर में जिंदा हैं, इमाम आपका मजलूम है, आपकी जिम्मेदारी क्या बन रही है, क्या बनती जिम्मेदारी। इतना मुश्किल सवाल नहीं है जितना आप खामोश हो गए जी। इमाम के लिए रामबार करना जी,
और हाल इमाम के साथ कोई भी निज़ाम जो है वो असल में किस चीज पर बुनियाद करता है, उसकी बुनियाद असल में क्या होती है। कोई भी निज़ाम, कोई भी निज़ाम जो है उसकी बुनियाद असल में क्या होती है, नजरिया। क्या बुनियाद होती है उसकी, नजरिया। यानी क्या मतलब, यानी हर ग्रोह हर मकसद अपने नजरियात की बुनियाद पर अपने निज़ामों को तरतीब देता है, इसी के एक निज़ाम दूसरे निज़ाम से मुख्तलिफ होता है, बात सही है उनसे। एक छोटी सी मिसाल डालेंगे उसके अंदर आपको दे दूँ, जैसे मगरिब के नज़दीक इंसान एक मादी मौजूद है जो हादसाती तौर पर वजूद में आया है, और इस ज़िंदगी के बाद हादसाती एक हादसा पेश आएगा जो ज़िंदगी से चला जाएगा, बात खत्म, इसके बाद जो ज़िंदगी है नहीं, ऐसा ही है ना, सिर्फ तो ज़िंदगी नहीं है। लिहाजा जब ये निज़ाम एक इंसान के बारे में तबीयत का निज़ाम बनाएगा तो इसकी ये जो आइडियोलॉजी है इसके असरात नीचे आएंगे या नहीं आएंगे, आएंगे, ठीक है। इसी तरह इस्लामी निज़ाम है, अगर वो ये समझता है कि परवरदिगार सूरह फातिहा में फरमाता है तालिबुल तालिसी आयत है, परवरदिगार फरमाता है कि और हमने इस इंसान को अपना खलीफा बना के ज़मीन पर उतारा और जो कुछ करेगा अपना लोग सामने आएगा, ठीक है। अब नजरिया जब यह है कि इंसान खलीफा को लगा है, मुझे बताएंगे जब इस बुनियाद पर निज़ाम बनेगा तो निज़ाम उससे मुख्तलिफ हो जाएगा या नहीं हो जाएगा, हो जाएगा। लिहाजा ये आवाज पलट की क्यों आ रही है, उधर भी कोई खड़ा हो मेरे जैसा जी, कोई सेटिंग ऐसी है पलट के आने,
thank you.
अच्छा, लिहाजा जब तारीख का अगर आप इस बात को देखते हैं, तारीख से जब इस बात को देखते हैं कि एक वो दौर था कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मदीना में हुकूमत का कायम किया, और मदीना में जब हुकूमत का कायम कर चुके हैं, फिर वो हुकूमत जो है उसने 1000 साल का बड़ा उरूज का दौर गुजारा, ठीक है, तारीख इस बात की शायद 1000 साल बड़ा उरूज का दौर गुजारा जब इस्लामी निजाम का टंका पूरी दुनिया में बजता था, ठीक है जी। फिर वो दौर आया कि जब ذاتی اختلافات اور مسائل کی وجہ سے اور لیڈرشپ کے درست نہ ہونے کی وجہ سے نظام درست لیڈرشپ غلط تھی, اس غلط لیڈرشپ کی وجہ سے یہ نظام ایک دفعہ پھر انقلاب کا شکار ہوا اور استعماری نظام نے اس کی جگہ لے لی, ٹھیک ہے جی. پھر جو کچھ ہوا پوری دنیا کے اندر آپ کو معلوم ہے, جو تیسری دنیا کے ممالک کے ساتھ یا جسے ہم نو آبادیات کے علاقے کہتے ہیں ان کے اندر کیا کچھ ہوا, یہ سارے آپ کے علم میں ہیں. اس کے نتیجے میں مغربی نظام ایک دفعہ پھر سے چھا گیا, ٹھیک ہے جی. اور اس علاقے کے اندر بالخصوص جو مسلم علاقے تھے عرب اور پھر یہ ہند بھی, اس کے اندر ڈنکا جو ہے وہ مغربی نظام کو بجنا شروع ہو گیا, یعنی کہ اس نظام کے جیسے قرآن تابوت کہتا ہے کہ جو خدا کے مسلموں سے ہٹ کے نظام ہوا وہ تابوت کا نظام تھا. اب ہو یہ رہا ہے کہ آہستہ آہستہ احیاء کی تحریکیں شروع ہوگی, ٹھیک ہے جی. احیاء کی تحریکیں جو شروع ہوئی اس کے اندر بہت سارے نام آپ کے سامنے آتے ہیں, حسن البنا کا نام آتا ہے, مولانا مودودی کا نام آتا ہے, امام خمینی کا نام آتا ہے, علامہ اقبال کا نام آتا ہے, جمال الدین افغانی کا نام آتا ہے. یہ سارے نام وہ ہیں کہ جو احیاء کے دور کے لوگ ہیں جنہوں نے کہا کہ اس نظام کو پلٹ کے آنا چاہیے, وہ کامیاب نظام ہے, وہ ہماری کامیابی کا ضامن ہے, ٹھیک ہے جی. اس دور میں ہونے کی شروع ہوا کہ آہستہ آہستہ یہ تحریکیں کچھ حد تک کامیاب ہوئی کچھ حد تک ناکام ہوئی, جبکہ 1979 کے اندر ان میں سے ایک تحریک بہت تیزی سے کامیاب ہوئی, جسے انگلینڈ میں انقلاب کہتے ہیں, امام خمینی کی تحریک اسلام کے احیاء کی تحریک تھی, اسلامی تحریک تھی, ٹھیک ہے جی. وہ کامیاب ہوتی ہے, کامیاب ہونے کے بعد اقتدار میں آتی ہے اور مسلمانوں کے مختلف مکاتب فکر میں سے جو اہل بیت کا مکتب ہے اس کو پہلی مرتبہ 1400 سال کے اندر یہ فرصت نصیب ہوتی ہے کہ وہ بیٹھ کر قرآن سنت اور آئمہ اہل بیت کی تعلیمات کی بنیاد پر اسلامی نظام بنائے. بات سمجھ رہے ہیں, 1400 سال میں پہلی مرتبہ یہ فرصت, امام خمینی نے کہا تو چھوٹی چیز نہیں تھی, بہت ہی گہری ایک بات ہے جسے سمجھنے کے لیے رکھنا چاہیے. اب ہوا یہ کہ جب انقلاب آ چکا تو ایسا نہیں تھا کہ راتوں رات ہر چیز بدل جاتی ہے, راتوں رات ہر چیز بدل جاتی ہے, تمام بیرونی اور اندرونی فشار جو ہے اس انقلاب کو ناکام کرنے کے لیے برسرے پیمانہ ہمیں یہ ایک بات نہیں گرے. لیکن بڑا سی اتنی آپ کے آفتیں ہیں آپ کے سامنے ہیں, بنی صدر جیسے لوگ صدر بنے آپ کے سامنے, اس کے بعد پھر یہ ہے کہ اور ان کی جو خیرتیں وہ زبان زبان یہاں ہیں, مگر امام خمینی کی بابصیرت قیادت اور با ایمان عوام نے ان خواص کی چالوں کو نیچے کامیاب ہونے کیا اور اپنے رہبر کا ساتھ دیتے ہوئے پڑھتے رہے پڑھتے رہے پڑھتے رہے اور جس حد تک اسلامی نظام بنا سکتے تھے وہ بنانے کی کوشش کی, ٹھیک ہے. شروع میں ایران میں جو اسلامی نظام تعلیم تربیت بنا ہو وہ کیسا نظام تھا, وہ ایسا نظام تھا کہ جسم سارا جو ہے وہ مغرب سے لیا ہوا تھا, جسم سارا مغرب سے لیا ہوا تھا, اس کے اندر اسلامی روح ڈالنے کی کوشش ہو رہی تھی, اسلامی روح ڈالنے کی کوشش ہو رہی تھی. اچھا, بات بڑھتی بڑھتی وہ جنگل اور آپ کے سامنے آ رہا ہے, پھر خائن صدر آئے یا آگے پیچھے جو بھی اندر سیاسی مسائل سماجی مسائل چلتے رہے سماج کے ان میں ہے, یہاں تک کے بعد امام خمینی دنیا سے چلے جاتے ہیں, غیر موضوع کے ہاتھ میں زمانے اختیار آ جاتے ہیں. آپ بھی بارہا انہیں باتوں کو دہراتے رہے کہ ہمیں ضرورت ہے کہ جو بنیادوں سے اپنا ہو, میں موضوع پہ آ گیا ہوں, अब तक गिरजे पहुंच गया। उन्होंने कहा कि एक ऐसे निजाम की जरूरत है कि जो बुनियादों से अपना बार बार इस बात को दोहराते आ रहे थे, मगर वह जुम्मन ऐसे था कि किल्लत थी कि जो रेवन्यू मजलम की बातों को उस महज को जाकर समझ सके जिस महज को माने करना चाह रहे हैं। यहां तक की बात बढ़ते बढ़ते ईरानियों के साथ 1386 तक पहुंची। कहां तक पहुंची? 1386 तक पहुंची। 1386 में जब साल शुरू हुआ, आज का क्या चल रहा है? 1392। कितने साल पहले की बात हुई जी? करीबन 6 साल पहले, ठीक है, क्योंकि 86 के मीडिया एंड की बात है। जब एक जगह रेवन्यू मजलम ने गुफ्तगू करते हुए कहा, क्या कहा? फरमाते हैं कि दस दौरे इंकलाब, इंकलाब के दौरे के दौरान जो आज से गुजर चुका है, बहुत सा काम किया गया है। अम्मा निजाम परवरिश तहफुल पैदा न कर दे, मगर ये जो निजाम तालीम तरबियत है उसमें तहफुल पैदा, तहफुल यानी क्या है? बुनियादों से तब्दीली, यानी रूट से तब्दीली। बात समझे? सवाल आखिर में मैं पूछ सकता। अच्छा, तो उन्होंने कहा कि निजाम तहफुल पैदा नहीं कर सकता। आगे सुनिएगा, कहते हैं बीस्तर दर मसाइल रू बनाई का है ज्यादा शुनिया, जो रू बनाई काम है बहुत ज्यादा हुआ है, मेकअप काफी हुआ है, मेकअप काफी हुआ है। इन कारखाना में कदर बनी, हम इन कामों की कदर करते हैं। अम्मा मुंतहा इना ही सुदू तहफुल, इनमें से किसी एक काम का भी अंजाम तहफुल नहीं है, तहफुल नहीं है। आप क्या कह रहे हैं? तहफुल एक हरकत है, तहफुल एक ऐसी हरकत का नाम है, एक ऐसी मूवमेंट का नाम है कि जो अपनी रूट से होती है, जो अपनी जो रूट से अपनी होती है। वशुमा हम भी तमाम बेटे और आप ये तमाम रखते हैं कि ऐसा काम कर सके, बबाया नहीं कर पेशा और इस काम को होना चाहिए। और तहफुल बोले दे नजर चीज के अभी कदम नहीं है। वो तहफुल जिसकी मैं बात कर रहा हूं, वो कौन सा तहफुल है? जो गहरा हो और अपनी जड़े रखता हूं, बातों में भी किया। लिहाजा 1386 के अंदर हुकूमत में ऐसे हिजबुल्लाह कलामी लोग थे कि जिनकी समझ में ये बात अल्लाह के फजल करम से आ गई, ये बात उनकी समझ में आ गई। और 1386 में एक टीम तरतीब दी गई जिसमें मुज्तहिदीन उलमा यूनिवर्सिटी के ऐसे लोग जो हौज़ा और यूनिवर्सिटी दोनों पढ़े गए थे, और वो लोग जो सिर्फ यूनिवर्सिटी पढ़े गए थे, सब के ऊपर मुश्तमिल 600 अफराद की टीम बनाई गई। कितने अफराद की? 600 अफराद की टीम बनाई गई। उस 600 अफराद की टीम ने यह जिम्मेदारी की कि हम इस निजाम को बनाएंगे। मैं कोई छोटी बात नहीं कर रहा हूं, छोटी बात नहीं हो रही है। आप हमें एहसास करें इस बात की गहराई कितनी है, यानी क्या मतलब? यानी मकतबे अहले बैत 1400 साल में पहली मरतबा बैठकर क्या दे रहे हैं? निजाम बना रहे हैं। मकतबे अहले बैत 1400 साल में पहली मरतबा बैठकर क्या बना रहे हैं? निजाम बना रहे हैं। मैं ही कहना चाह रहा कि उलमा ने इस मौजूद में पहले काम नहीं किया, हमारे उसे में मौजूद है बहुत काम हुआ इस मौजूद में, उनके अपने मसाइल भी आपकी नजर में है कि जब सारी फील्ड बंद हो गई और चंद फील्ड पहले मौजे में बनावट में सारी फील्ड चलती थी, ठीक है, जामे में नया वगैरह सब आपके सामने हैं, वो उन मसाइल का घूमने जा रहे हैं, मगर उससे बहुत काम हुआ था। मगर अमली काम होना, एक निजाम की सूरत के सामने आना, ऐसा पहले वाकया नहीं हुआ था। लिहाजा ये बहुत अहम मोमेंट है कि जब हम मकतबे अहले बैत के मामले में आएंगे, ये इफ्तिखार हासिल है कि वहां पर एक ऐसा काम शुरू हुआ कि जिसके अंदर उन्होंने 600 अफराद ने मिलकर कहा कि हमें निजाम बनाएंगे, ठीक है। जिस शख्स का नाम लेते हैं ना सैयद अली खानदानी, इस शख्स को समझने के लिए मरे जाएंगे। सबसे पहला काम यह किया गया कि इन्होंने आज तक जितनी गुफ्तगू की थी तालीम निजाम बनाने के ऊपर, जितनी गुफ्तगू की थी उसको जमा करके एक मंशूर बनाया गया। क्या बनाया गया? ये जो यहां पर किताब है, ये मंशूर है, जो मंशूर बनाया गया था इस्लाम भी वही है, मंशूर है ताहूर बुनियादी। आप यकीन करेंगे कि आलम تعلیمی سسٹم بنانے کے حوالے سے اتنی ٹیکنیکل گفتگو کی ہے کہ ہم بھی پریشان رہ جاتے ہیں کہ ہمارے پاس اتنی دقیق معلومات کہاں سے آتی ہے. وہ 600 افراد کی ٹیم نے اس منشور کے اوپر چل کر کام کرنا شروع کیا. ٹھیک ہے جی, اس منشور کے اندر جو پہلا چیپٹر آتا ہے وہ اہمیت کے موضوع پہ ہے, تعلیم و تربیت کی اہمیت, اور اس کے اندر آپ واضح طور پہ فرماتے ہیں کہ تعلیم و تربیت کا مسئلہ ہمارے اسلامی نظام کا سب سے پہلا مسئلہ ہے. پھر فرماتے ہیں کہ اگر مبالغہ نہ ہو, اگر اقرار کا مشورہ مبالغہ نہ ہو جائے تو یہ بات میں واضح کر دوں کہ تعلیم و تربیت نظام کا اساس ترین مسئلہ ہے, اور اس کے اندر بہت ساری باتیں جو بات کی وجہ سے جو ہے نا وہ اس کو کٹ کر رہا ہوں اس کو انہوں نے یہاں پہ تذکرہ کیا. تعلیم و تربیت کی اہمیت پہ بہت زیادہ روشنی آئی ہے. اس کے بعد انہوں نے بات کی کہ تحفظ کیا ہوتا ہے, یہ سمجھایا گیا کہ میرے دل تحفظ سے مراد کیا ہے. اس کے بعد آگے چل کے انہوں نے پھر اس تحفظ کے آداب بیان کیے, اور ہم یقین کریں گے کہ باقاعدہ وہ اسٹیپس بھی بیان کیے, وہ اسٹیپس بھی بیان کیے کہ جن کے اوپر چل کے ایک نظام بنایا جا سکتا ہے. گاؤں رستے, اچھا یہ رستے میں نے پہلے بھی دیکھے تھے مگر مجھے انہوں نے اتنا زیادہ اثر انداز نہیں کیا جب میں نے خود اسٹریٹجک مینجمنٹ کا کورس پڑھنا شروع کیا. اب معلوم ہے کہ سسٹم ڈیولپمنٹ کے لیے اسٹریٹجک مینجمنٹ بہت زیادہ ضروری ہے, اسٹریٹجک مینجمنٹ بھی فیلڈ ہے ہمارا. جب اسٹریٹجک مینجمنٹ کو پڑھنا شروع کیا اور اس کے ساتھ میں نے کمپیئر کیا تو ہو فطری اور بنیادی چیزیں جو ہونی چاہیے وہ یہاں پر موجود, جس کو دانشور ایک تھیوری کی صورت میں پیش کر کے پوری دنیا میں فخر کرتے ہیں ہم نے تھیوری کی, وہ عام انداز میں یہاں پر موجود ہیں. میں ہم گاؤں وہ جو گاؤں اور رستے ہیں وہ آپ کے سامنے پڑھ کے سناتا ہوں. فرماتے ہیں پہلا کام آپ کو کیا کرنا ہوگا, پہلا کام آپ کو کرنا ہوگا تدوین فلسفہ آموزش و پرورش اسلامی, اسلامی نظام تعلیم تربیت کا فلسفہ بنانا ہوگا. اسلامی تعلیم تربیت ہوتی کیا ہے, بات سمجھ رہے ہیں, فلسفہ ترتیب دینا ہوگا اسلامی نظام تعلیم تربیت کا, اسلامی نظام تعلیم تربیت ہوتی کیا ہے. نمبر دو بات آپ کو کرنی ہوگی کہ تعلیم بھیجنی ہے یہ انسانی مطلوب, جو مطلوبہ انسان آپ چاہ رہے ہیں اس کے بارے میں اس کی کیریکٹرسٹکس کیا ہوں گی, یعنی اسلام چاہ رہے ہیں اس کی کیریکٹرسٹکس کیا ہوں گی. تیسرے اسٹیپ میں آپ کیا کریں گے کہ اس فلسفے اور اس انسان مطلوب جو مطلوبہ انسان ہے ان دونوں کے تناظر میں ایک مطلوبہ نظام کو ڈیزائن کریں گے. چوتھے اسٹیپ میں آپ کیا کریں گے, کریکولم ڈیولپمنٹ کریں گے, یعنی اب اس تعلیمی نظام کو چلانے کے لیے جو آپ کو کریکولم چاہیے ہوگا, محتوی چاہیے ہوگا, کنٹینٹ چاہیے ہوگا, اس کی ڈیزائننگ ہوگی, پھر اس کنٹینٹ کی بیس پر ٹیچرس کی ٹریننگ ہوگی. ٹھیک ہے, یعنی تربیت مجریان مستعد لائن مینیجرس کی بھی, ٹیچرس کی بھی, پرنسپلس کی اور ٹیچرس کی بھی, اور پھر چھٹا اسٹیپ ہوگا کہ ایک شجانہ قدم لینا ہوگا تاکہ اس معاشرے میں لاگو کر دیا جائے گا. یعنی اگر وہاں سے شروع ہوئے فلسفہ تعلیم و تربیت سے, پھر والدین کے حوالے سے بھی گفتگو کی, والدین کے حوالے سے بھی انہوں نے گفتگو کی, اور ایک اور بات میں سناتا چاہوں تاکہ آپ کے حوصلے کی وجہ فرماتے ہیں کہ والدین کے مقام و مرتبہ کے بارے فرماتے ہیں کہ والدین کا مقام و مرتبہ بہت بلند ہے. پھر فرماتے ہیں کہ میں معلمین کے لوگوں کو چاہیے کہ استاد یا معلم, ابھی احمد بھائی بھی یہی بات کر رہے تھے معلم کی ضرورت کی میں کیا حال ہے, اب رہ گئی بات سنیے گا ذرا, آپ کی شخصیت آپ کے ذہن میں ہے نا, شخصیت آپ کے ذہن میں ہے, آپ الفاظ سنیے گا. فرماتے ہیں کہ لوگوں کو چاہیے کہ معلمین کی قدر و قیمت کو جانیں, اور پھر یہ کہتے ہیں کہ میں آپ معلمین کے مخلص ترین قدرداروں میں سے ایک ہوں. میں کون ہوں, میں آپ معلمین کے مخلص ترین قدرداروں میں سے ایک ہوں. اور اس طرح کے بہت سارے فرق بھی ہیں کہ جو معلم کے بارے میں یہاں پہ موجود ہیں, کہ انسان فخر کرتا ہے کہ ایک معلم ہو, اس قدر اہمیت ہمارا معلم کو دے رہے ہیں. अच्छा, बहुत चूंकि कम मैं फिर बहस को समेटकर मौसम की तरफ आता हूं, वो ये कि जब ये 600 अफराद की टीम बैठी, इस 600 अफराद की टीम ने सबसे पहला काम क्या किया? वो फलसफे तालीम तरबियत तकलीम किया, फलसफे तालीम तरबियत इस्लामी, यानी इस्लाम की नजर में तालीम तरबियत का फलसफा किया है। बात समझ रहे हैं आप? समझ रहे फखार है हमारे मकसद के लिए। मैं आगे चलकर थोड़ा सा कंपेरिजन करूंगा ताकि आप फखर कर सकें अपने उलमा पर, अपने निजाम पर, अपने रहमत पर। ठीक है, ये फलसफे तालीम तरबियत तदवीन किया गया। ठीक है जी, इस फलसफे तालीम तरबियत की बुनियाद पर जो अगला डॉक्यूमेंट बनाया गया वो फलसफे तालीम तरबियत रस्मी मामूमी था, यानी जनरल एंड फॉर्मल एजुकेशन का, यानी ये फलसफे तालीम तरबियत जब जनरल फॉर्मल एजुकेशन दाखिल होता है तो इसकी नजर में उस्ताद क्या चीज है, शागिर्द क्या चीज है, करिकुलम क्या चीज है, तालीमी साल क्या चीज है, स्कूल क्या चीज है, फलन क्या चीज है, ये कहां से निकल रहे हैं? कुरान और अहले बैत से। ये कहां से निकल रहे हैं? कुरान और अहले बैत से। इससे कौन सा डॉक्यूमेंट निकल रहा है? फलसफे तालीम तरबियत रस्मी मामूमी, दूसरा डॉक्यूमेंट। ठीक है जी, उससे तीसरा डॉक्यूमेंट नीचे निकल रहा है, वो कौन सा है? वो है रहनामा, यानी गाइडलाइन सिस्टम डेवलपमेंट के लिए, कि इस आइडियोलॉजी की तनाजुर में सिस्टम डेवलपमेंट क्या होती है, यानी एजुकेशन सिस्टम कैसा होगा, उसके कितने पार्ट्स होंगे। बात समझ रहे हैं आप? आपको महसूस कर रहे हैं? ठीक है, इस तीसरे डॉक्यूमेंट के बाद चौथा डॉक्यूमेंट आया जिसको कहते हैं सनद तहवुल बुनियादी। सनद तहवुल बुनियादी जिसके अंदर 24 पॉइंट लिस्ट किए गए कि जो मौजूदा निजाम के अंदर यानी मौजूदा निजाम के अंदर तब्दीली करेंगे ताकि वो बुनियादी तब्दीली वाकया हो जाए। बराबर है, मैं किसलिए बताना चाह रहा हूं, इसलिए आपको बताना चाह रहा हूं कि आपको पता ही लग जाए कि अहले बैत का मकसद जहालत की बुनियाद पर नहीं है, इल्म और आगाही की बुनियाद पर है, मेहनत की बुनियाद पर है, खुदा के तवक्कुल की बुनियाद पर है। ये सारा काम मरकज ने किया है, ये सारा काम आपके मरकज ने किया है। अभी मैं मुकायसा करूंगा जिसमें आप इसके इस्तेमाल कर सकेंगे। ये डॉक्यूमेंट नहीं, चौथा डॉक्यूमेंट बना। कौन सा डॉक्यूमेंट बना? फिर कुरान की नजर में ये भी तलाश किया गया कि इंसानी मतलूब क्या है, उसके लिए उन्होंने एक लफ्ज कुरान से इस तरह उठाई, हयात तैयबा, हयात यानी ऐसी जिंदगी जिसमें तमाम अच्छाइयों और तमाम बुराइयों से बाहर। बात समझ में आ गया? ये जो सारे डॉक्यूमेंट बनते बनते आए बहुत टेक्निकल चीजें हैं, और इसके अंदर खूबसूरती की बात यह है कि कुरान और अहले बैत की तालीमात से नए मॉडल्स बनाए गए। यानी एक मिसाल देता हूं आपको, इससे पहले जब हम तालीमी निजाम के अंदर ऑब्जेक्टिव की डेवलपमेंट स्टार्ट करते थे, हदफ गुजारी, हदफ बनाना, ऑब्जेक्टिव बनाना जिससे आगे लर्निंग आउटकम से बनते हैं, तो हम वेगर का मॉडल इस्तेमाल करते थे। वेगर ने एक मॉडल बनाया है, क्या बनाने का? आदाब बनाने का, उसको इस्तेमाल करते थे आदाब बनाने के लिए। डॉक्टर जुहेल ने, डॉक्टर जुहेल जो कि खुद एक मोहम्मद है, उन्होंने एक नया मॉडल डेवलप किया कुरान और सुन्नत की नजर में, जिसमें इंसान को 5 हिस्सों में तकसीम किया गया और 4 रिश्तों में तकसीम किया गया, और फिर उसका कोरिलेशन चार्ट बना के उसके आदाब बनाए गए। अब ये बातें सर से आप पकड़ते चल रहे, बात नहीं है, हमें तफसील में एक बात को आपके साथ बयान करता फिर इंशाल्लाह। तो ये सारे मॉडल्स नए डेवलप किए, सारे मॉडल्स नए डेवलप किए। एजुकेशन के बारे में पूछा जाता है, एजुकेशन क्या है? ठीक है जी, एजुकेशन जो होती है जिसमें लर्निंग होती है, जिसकी तीन डोमेन्स होती है, नॉलेज एटीट्यूड एंड नॉलेज स्किल्स एंड एटीट्यूड। ठीक है जी, उन्होंने इन तीन पे बात नहीं की, इन्होंने कुरान और हदीस की नजर में 5 मुख्तलिफ एलिमेंट्स बताए एजुकेशन जिनमें काम करती है। ये जो तीन है ना, नॉलेज स्किल्स एंड एटीट्यूड, ये एक्सटर्नल है, इंटरनल भी दो बताए जो ताकुल तफक्कुर और डिमांड पे बनते हैं। यानी ये सब तहकीकात हो गई है, ये वो जो थीसिस बनते चले जा रहे हैं कुरान सुन्नत की रोशनी में, मुश्तहिदीन उलमा की नजर से पास होते जा रहे हैं, इतनी हकायक बनते चले जा रहे हैं और पूरी दुनिया में नशर हो रहे हैं। उनकी बुनियाद पर क्या हो रहा है? सिस्टम डेवलप किया जा रहा है। इसके बाद उन्होंने क्या किया? करिकुलम डेवलपमेंट पे आ गए, वो स्टेप्स थे वो आपके सामने हैं। एक डॉक्यूमेंट आपने होता है ना नेशनल करिकुलम का, फिर पुरानी सुन्नत और अहले बैत की तालीमात के तनाजुर में एक नेशनल करिकुलम डिजाइन किया गया। क्या डिजाइन किया गया? नेशनल, यानी उस डॉक्यूमेंट के नीचे आ गया। देख रहे हैं, पुरानी सुन्नत सबसे ऊपर थी, उससे फलसफा तालीम करके, उससे फलसफा तालीम करके रस्मियों, उससे रहनामा, उससे ताबूली बुनियाद, सरदर ताबूली बुनियादी, उससे नेशनल करिकुलम डॉक्यूमेंट, यानी सिस्टमैटिक फॉर्म में पूरा सिस्टम डेवलप हो रहा है। इसमें स्वॉट एनालिसिस, इसके अंदर न जाने जो जो स्ट्रेटेजिक मैनेजमेंट की टेक्नोलॉजी होती है सबको इस्तेमाल करनी है। डॉक्टर सदरी थे कि जो इसकी सिस्टम मैनेजमेंट कर रहे थे, डॉक्टर सदरी आईएसएसओ जो है, जैसे यूनेस्को है इस तरह ओआईसी का इदारा है आईएसएसओ, उसके इस रीजन में इंचार्ज, ईरान पाकिस्तान बांग्लादेश रीजन के इंचार्ज, पाकिस्तान में जाने पर काफी रेगुलर रेगुलर ईरान है डॉक्टर सदरी, वो इसकी सिस्टम मैनेजमेंट करते हैं। लेकिन ये सारा काम जो तय हुआ है, इस तय होने के बाद आपको ये इफ्तिखार हासिल है कि आपके मकतब के पास कुरान और सुन्नत से डेवलप हुआ हुआ एक निजाम है। आश्वस्त किया है कुरान और सुन्नत की बुनियाद पर डेवलप हुआ निजाम, यानी आपका स्कूल अगर इस निजाम से मुंसलिक होकर खुलता है, मैं नहीं कह रहा इसकी ईरानी शक्ल में, एक अलहदा बहस है कि जब इसको किसी और माशरे के अंदर इंप्लीमेंट होना है तो कहां तक डॉक्यूमेंट्स हैं वो कॉमन है, कहां से आगे आपको अपने डॉक्यूमेंट्स को बनाने पड़ेंगे, मैं भी उस बहस में नहीं जा रहा। यानी अगर इन बेसिस से जुड़ जाते हैं तो आप ये दावा कर सकते हैं कि वाहिद वो मकतब है कि जिसके पास इस्लामी तालीम तरबियत का निजाम मौजूद है। अब मैं आपको बताता हूं आफाक, आफाक इदारा मौजूद है, सुना भी आप लोगों ने, किससे जा रहे हैं जी? क्या इस्लामी इदारा है, ठीक है जी। अच्छा, ये जो भाषण लगे होते हैं बड़ी मजबूरी है, बहुत सारी बातें नहीं कर सकते हैं, हो जाए तो अच्छी बात है। जो फलसफे तालीम करके चले के नीचे अगर आप अपना हो कुरान और सुन्नत का बना देता हूं, मदीना यूनिवर्सिटी चले जाओ उनके पास है, मदरसे देवबंद चले जाओ उनके पास है, खुदा की कसम ये वो मकाम है जब आपको इस्तेखार करना चाहिए अपनी रवैयत पर, कि जिसने 30 साल की मुख्तसर सी मुद्दत में तमाम मसाइल मुश्किल झेलते हुए आपको ये बेहतरीन निजाम बनाकर, मतलब समझ रहे हैं, बस इसी इफ्तिखार को आपके दिल में रोशन करना था कि हमें फख्र है कि हमारे पास पूरा एक निजाम मौजूद है। आओ आज आओ, क्योंकि हमने कुरान और सुन्नत से बनाया, अपने घर से बनाते तो नहीं लाए ना, आज आओ जब तुम्हें जरूरत पड़ेगी तो मकते हुए अहले बैत आज फिर तुम्हारी कुछ शिकार कहा तुम्हें देखा, बगैर किसी हाजिर के देखा, बगैर किसी तकाजे के देखा, क्योंकि दीन जिस आसर में होता है वो उसे बचाता है। आज हम ये नहीं कहते हैं कि ये सिर्फ हमारा इफ्तिखार है, हम ये कहते हैं कि तुम तासुब को कम कर दो, आओ मिलकर हमारा हाथ पकड़ो और दुनिया को बताओ कि हम सबका इफ्तिखार है, ऐसे ही है, हम सबका इफ्तिखार है। क्यों? क्योंकि ये कुरान को बोलता है, क्योंकि ये सुन्नत की बात, रस्ते की बात करता है, इसलिए हम सबका। तो दोस्तों, इस मुख्तसर सबक के अंदर मैं यही कर सकता था कि एक मुख्तसर से तारुफाती खिदमत में इसका पेश कर दूं और कैरियर गाइडेंस के हवाले से तालीम तरबियत का शोबा बहुत ही अहम शोबों में से, बहुत ही अहम शोबों में से है, लिहाजा जो दोस्त आप एजुकेशन को अपनी मसूलियत समझते हो और माशरे की तकदीर और नफ्स के ऊपर हाथ रखना चाहते हो और एक नई नस्ल को अपने हाथ से बेहतरीन अंदाज में तरबियत देना चाहते हो, उनके लिए शोबा बहुत ही कारामद शोबा है। आला फरमाते हैं, आला फरमाते हैं कि तालीम तरबियत के शोबे में भी रोटी रोजी मिल जाती है, शायद इतनी रोगन रोजी ना मिलती हो जितनी दूसरे शोबों में मिलती है, मगर इस शोबे का जो इफ्तिखार है वो किसी और शोबे के पास नहीं है। क्यों? कहा देखो, सबसे हसास और मोहिम जो प्रोडक्ट है वो इंसान है और वो इस शोबे की पैदावार है। यानी मुअल्लिम इंसानों की तरबियत करता है, सबसे मुहिम मुकर्रम और मोहतरम चीज है। लिहाजा अगर आप दोस्त अहबाब इस हवाले से मोटिवेशन रखते हो तो आपके लिए खुशहाल बात है। हमारे मकतब में भी और दीगर मकतब में भी आजकल इस्लामी निज़ाम तरबियत पे काफी जोर शोर से काम हो रहा है। बहुत सारे अच्छे डिग्रीज भी मौजूद हैं, पाकिस्तान में भी मौजूद हैं, ईरान में भी सोशल बहुत काम हुआ है और इन सारी चीज़ों से इस्तेफादा करके हम अपने मुस्तकबिल को बना सकते हैं। क्यों? इसलिए कि मकतब अहले बैत की ये शान है कि वो मुस्तकबिल एक ऐसी जगह को नहीं समझता, एक ऐसे जमाने को नहीं समझता जहां पे हमें जाना है, नहीं, वो मुस्तकबिल एक ऐसे जमाने को समझता है जिसे आज वो अपने हाथ से खुद बना रहा है। दो सवाल मैं समारोह की तरफ जाना चाहूंगा। कि जो इस कामयाबी का सामने जिसका भाई ने जिक्र किया, वो इसी में ये फरमाते हैं कि जब मैं किसी इल्मी मसले में फंस जाता था, जब मैं किसी इल्मी मसले में फंस जाता था और उसका हल मुझसे तलाश नहीं हो रहा होता था, तो मैं उसका हल क्या निकालता था, मैं वजू करता था, मस्जिद जाके दो रकात नमाज पढ़ता तो खुदा से तलब करता था उसका हल। बस यही तो छोटा सा फर्क है कि जो देखने में छोटा सा मगर बहुत बड़ा फर्क है कि जो अगर एक आलिम के साथ जुड़ जाए तो उसके अंदर वो खासियतें पैदा हो जाती हैं जो आप बयान कर रहे हैं। क्यों? क्योंकि इल्म खुदा की जात की तरफ से होता है। इमाम जाफर सादिक अलैहि सलाम फरमाते हैं, फरमाते हैं कि इल्म ज्यादा पढ़ने से हासिल नहीं होता, इल्म एक नूरे खुदा है, खुदा जिसके दिल में चाहता है उसे उतार देता है। लिहाजा अगर तू चाहता है कि खुदा का नूर खुदा का इल्म तेरे वजूद में उतरे तो अपने वजूद को उसके लिए पाक कर। जी
मेरा सवाल यह है कि आपने कहा कि रैपर ने जो किताब तालीम दिया इस्लाम की, ये सब इस्लाम के मानने वालों के लिए बाइस से इस्तेमाल है, तो हमें पाकिस्तान को देखना चाहिए कि पाकिस्तान में रहते हुए जहाँ पर इतने ज़्यादा सेक्स हैं, इतनी ज़्यादा स्टी है, तो हम रैपर के मानने वाले हैं और हम ये देखते हैं कि ये निज़ाम इस काबिल है कि हमें इस पर अमल करना चाहिए, और इस मौजूदा निज़ाम में रहते हुए हम किस हद तक जा सकते हैं, हम इस निज़ाम में फॉलो कर सकते हैं, क्योंकि यहाँ पर हमें जो पढ़ाया जाता है कुछ मजबूरन और कुछ समय पढ़ना पड़ता है, मगर हमें इस निज़ाम में रहते हुए इस निज़ाम को फॉलो करने में कुछ आपको
भाई ने बहुत अच्छा सवाल पूछा, बहुत अच्छा सवाल है, इस मौजू को हाईलाइट करना चाहिए। इस सवाल की जो जड़ है ना वो है दीनों दुनिया की दूरी, जो बात अहमद भाई भी कर रहे थे। इस सवाल की जड़ दीनों दुनिया की दूरी है, यानी क्या मतलब? यानी मतलब कि हम लोग परेशान हो जाते हैं इस बात में मगरबी इल्म हमारा है, इस बात में परेशान हो जाते हैं, ठीक है जी। मगरबी इल्म और हमारा इल्म, इसकी मिसाल ले लेते हैं, आपकी नजदीक के मोमिन साइंस और काफिर साइंस में क्या फर्क जी? एक मोमिन साइंस और काफिर साइंस में क्या फर्क है? कोई फर्क नहीं है, नहीं है फर्क है। मोमिन साइंस और काफिर साइंस में फर्क है, अगर क्या है उससे आइए इस बेहतरीन सवाल का जवाब दो और इंशाल्लाह हम सबको मिल जाएगा, ये सवाल बहुत कीमती है जी। बहुत खूबसूरत बात है दोस्तों, यानी क्या मतलब? यानी कुरान अगर तौहीदी मिजाज से साइंस पढ़ाई जाए तो इंसान में वो असर पैदा होते हैं, वही कॉजल इफेक्ट पढ़ते हैं। ऐसा नहीं कि साइंस में कॉजल इफेक्ट नहीं पढ़ेंगे, ठीक है ना। इस्लामी साइंस मतलब ये बारिश कैसे बरसती है अल्लाह बताता है, घर कैसे बने अल्लाह बताता, पहाड़ कैसे बने अल्लाह ने बनाए, ये सेडिमेंटरी रॉक्स कहां से आए अल्लाह ने बनाए, नहीं ये मतलब नहीं है, ये मतलब नहीं है कि कॉजल इफेक्ट को रिजेक्ट करते हैं। मोमिन साइंस भी कॉजल इफेक्ट को ही पढ़ती है, मगर वो क्या कहती है इस जुमले को सुनिएगा, कीमती जुमला है, मगर वो ये कहती है कि इस इल्लत और मालूम के ऊपर एक ऐसा पढ़ा बैठा हुआ है जो इन सब इल्लतों की इल्लत है, ठीक है। जब वो उस इल्लत इलल की कायम हो जाता है ना इंसान, तो फिर वो खुदा उसका इस एहसान का बदला उसे देता है, क्या देता है? वो कॉज भी, इन इफेक्ट्स के वो कॉज भी उसे बता देता है जो हम लोगों को पता नहीं होता। बोझा क्या होता है? बोझा ऐसा नहीं होता कि जो कॉज और इफेक्ट की चेन से बाहर होता है, इल्लत मालूम की कानून से बाहर होता है, यानी ऐसा आप उसका कॉज होता है कि जो मुमकिन ना हो, नहीं नहीं बोझा ऐसे कॉज एंड इफेक्ट की चेन होती है जो हमें अभी पता, क्योंकि हम हर चीज के सारे कॉजेस को भी नहीं जानते ना, एक काम को कितने तरीकों से कर सकते हैं हम नहीं जानते, हम दो या तीन तरीके जानते हैं, पानी को जमीन से निकालते हैं चार तरीके जानते हैं ना, बहुत से तरीके ऐसे होंगे जो अभी हम नहीं जानते। बात समझ में आपको आ रही है? लिहाजा बात वही है दोस्तों, कुरान क्या कहता है? कुरान ये कहता है कि जब ये परवरदिगार की आयतों को देखते हैं, निशानियों को देखते हैं, तो उनकी आंखों में आंसू आ जाते हैं और ये सजदों में गिर जाते हैं। इसको कहते हैं मोमिन साइंस। काफी साइंस क्या होती है? जब हर चीज का बदल गए तो बदल जरूर गए, समझ में आएंगे आपको। लिहाजा हमारे उनके इल्म में कोई ज्यादा फर्क नहीं है, सिर्फ पर्सपेक्टिव का फर्क है, ज्यादा पर्सपेक्टिव का फर्क है। हम भी कॉलेज इफेक्ट के कार्य, वो भी कॉलेज इफेक्ट के कार्य, वो उस कॉलेज इफेक्ट को समझने के खुदा की इनकार होगा, हम कॉलेज इफेक्ट को समझने के खुदा की तस्दीक होगी।
आपने कहा था कि निजाम कहता है इस्लामी निजाम का, वो मतलब असलन इस्लामी निजाम नहीं था बल्कि रूह उसमें डालने की कोशिश की गई थी, इस्लामी रूह उसमें डाले थे, लेकिन जब इंकलाब है उसके बाद चार साल तक यूनिवर्सिटीज बन, उस वक्त उन्होंने क्या किया, उस चार साल में उन्होंने क्या किया जिसमें यूनिवर्सिटीज बन।
भाई ने बहुत अच्छा सवाल किया, जो जिनके दर्द नहीं किया खासी बताया, सवाल उन्होंने ये किया है प्रोजेक्ट को थोड़ा सा दूसरे आवाज के लिए चाहिए कि यहाँ कोई तालाब ले आए और तालाब आ गया चार साल का अक्सर अकेडमी का ढाई साल का था यूनिवर्सिटी जब बंद नहीं बात हुई है, तो इसीलिए था कि बंद कर दी, अब इस्लामी निज़ाम बनाए गए जाने के लिए उस ढाई साल में क्या हुआ ऐसा होगा नहीं बन सकता। देखें मैं इसमें निज़ाम शामिल हम लोग हकीकत की दुनिया में रहते हैं, हकीकत की दुनिया में रहते हैं, ठीक है, खाबू की दुनिया में रहते हैं, जहाँ हम सोचते हैं तो ठीक हो जाता है ऐसा नहीं, ठीक है। इमाम खुमैनी जब एक इंतहा ले जाए लोगों के अंदर दीन और इमाम खुमैनी की मोहब्बत का वो फैक्टर था कि जो मोटिवेशन का बाइस बन रहा था, ठीक है, अहले बैत से मोहब्बत, इमाम सुलाना से मोहब्बत, वो चीज जो फैक्टर बन रहा था तमाम मुश्किल को झेलते हुए निज़ाम को अपने हाथों में, कुरान के हाथों में निज़ाम आ गया, खुदा के हाथों में निज़ाम आ गया। मगर اس کا مطلب یہ نہیں ہے کہ تمام لوگوں کی ذہنی اور فکری سطح بھی سطح پر ہے کہ وہ امام خمینی کے پیغام کو اس طرح سے سمجھ رہے ہیں. امام خمینی کی جو کیے ہوئے فیصلے اور کیے ہوئے کام ہیں ان کو آج تک ہم صحیح معنوں سے نہیں سمجھ سکے کہ اس کے اندر کیا حکمت کو سکھاتے ہیں. آج ہم نہیں سمجھ پا رہے کہ تو 30 سال پہلے لوگوں سے توقع کرنا تھوڑی سی زیادہ توقع ہوگی کہ وہ ہر چیز کو سمجھ رہے ہیں. نمبر دو بات جب قوموں اور ملتوں کے لیے چیزیں بنتی ہیں نا اس کے اندر اتنا کافی نہیں ہوتا کہ امام نے کہہ دیا تو آگے ہو جانا چاہیے تھا. اس میں بہت سارے مسائل داخلی اور خارجی ہوتے ہیں جس کی وجہ سے چیز صحیح معنوں میں ہو نہیں پاتی. وہ جو کمیٹی بنائی گئی تھی 10 افراد کی وہ کمیٹی اپنا کام صحیح معنوں میں نہیں کر سکی تھی. آخر میں بہت پریشر ڈالا گیا امام کے اوپر. بعد میں کچھ ویڈیوز جو لیک آؤٹ ہوئی اس کے اندر یہ ساری باتیں آئیں. خود یعنی ٹی وی پہ چلتی ہے باتیں. جب 88 کا انتخابات کے درمیان وہ سارے خطے اٹھے تھے اس کے اندر یہ ساری چیزوں کو منظر عام دلائے تاکہ آپ عوامی شعور بلند ہو اور عوام پہچاننا شروع کرے. اس کے اندر یہ موضوعات آئے کہ جب وہ کمیٹی امام خمینی کے پاس آئی تو امام خمینی نے ان سے کہا انہوں نے کس لیے یونیورسٹیاں کھول دوں تاکہ اس سے وہ لوگ پیدا ہو جو آپ جیسے ہو جو مجھے آگے کہہ رہے ہیں کہ میں اس یونیورسٹیوں کو کھول دوں. مگر بحث سنو آخر کار جس طرح امام نے زہر کا پیالہ جنگ بند کرنے کو کیا تھا جہاں بھی چھوٹا موٹا پیالہ بھی نہیں بنا اور وہ مسلم دوارا کھل گئی. آج وہ تحریک چل رہی ہے. آج بہت زوروں سے اور بہت خوبصورتی سے چل رہی ہے تحریک جو دانشگاہ کو اسلامی کر رہی ہے جس میں آپ نے جوابی آمی نے بہت پیارا مدعا اٹھایا اور کہا کہ دانشگاہ کو اسلامی کرنے سے پہلے علوم کو اسلامی کریں. اور اب وہ تحریک بھی شروع ہو گئی ہے جو علوم کو اسلامی کر رہی ہے یعنی تمام علوم کو اسلامی کرنا. ٹھیک ہے جی. یہ ساری چیزیں وہاں الحمد للہ آج چل رہی ہیں آج لگی ہیں. جی جی بھائی کا سوال جہاں تک میں سمجھ پایا ہوں یہ سوال تھا ان کا کہ احمد اقبال صاحب بھی فرما رہے تھے کہ غیر اسلامی نظام ہوتا ہی نہیں ہے. میں اتفاق سے اس موقع پہ میں بھی آیا تھا باہر بیٹھا ہوں سن رہے تھے انہوں نے جو بات کی تھی وہ یہی کی تھی کہ علوم از خود اسلامی یا غیر اسلامی نہیں ہوتے ان کا استعمال انہیں اسلامی یا غیر اسلامی بنا رہا ہے. ایسے ہی وہ کہہ رہے تھے. میں بھی کوئی بات نہیں کہنا چاہ رہا ہوں. اسلامی علم اور غیر اسلامی علم میں ایک وہ تفریح تھی. ایک تفریح میں آپ کے سامنے بہت واضح کرتا ہوں جو اس سے مختلف نہیں ہے مگر تھوڑی گہری ہے. وہ کیا ہے دیکھیں آپ ہم اس میں ایسی سمجھتے ہیں کہ ہر علم کی بنیاد کچھ تصورات اور تصدیقات پر ہوتی ہے. ہر علم کی بنیاد کچھ تصورات اور تصدیقات پر ہوتی ہے. ٹھیک ہے جی. وہ تصورات اور تصدیقات جس فکر سے تعلق رکھتے ہیں وہ علم اس فکر کا ہوتا ہے. یعنی مغرب نے جب علم کو اتنے عرصے ڈیولپ کیا تو ان ساری کی بنیادیں اپنے تصورات اور تصدیقات پر رکھتی ہیں. یعنی انہیں ڈارون کی تھیوری بھی قبول تھی. مسئلہ نہیں ہے ہم کو تو اس سارے علم کی بنیاد ان کے تصورات ان کے تصدیقات پہ تھی. آج جب معاشرہ ہمارے ہاتھ میں آ رہا ہے تو ہمیں ان سب علوم کی بنیادیں ان تصورات اور تصدیقات سے ہٹا کے اپنے تصورات اور تصدیقات پہ لانی ہوں گی. بات سمجھ میں آئی آپ کو. تو یہ وہ فرق ہے جو آج کل اسلامی کر رہے ہیں. علوم کو اسلامی کرنے کی جو تحریک وہاں چل رہی ہے اس سے یہی ہو رہا ہے. اور رہبر موسم نے خود اس بات میں بہت تاکید کی ہے کہ اس کام کو انجام دیں علوم کو اسلامی کریں. جی علوم کو اسلامی کرنے سے وہی بات جو میں نے آپ سے عرض کیا یعنی علوم کو اسلامی تصورات و تصدیقات کے اوپر قائم لے کے آیا ہے. تمام علوم کو تمام آئیڈیالوجیز کو اسلامی تصورات و تصدیقات. مثال کے طور سے میں آپ کو وہ مثال دیتا ہوں. کول پر کبھی تفصیل طویل ہو رہے ہیں مگر سوالوں میں ہو رہا ہے. کول پر ایک بڑی دلچسپ بات نہیں ہے اگر آپ اس کو سنیں تو کول پر جو ہے کہ بھائی آپ نے بتایا تو میں نے ٹین جمع ہو گیا. کولبرگ جو ہے وہ ایک ماہر تعلیم ہے مغربی بھائی جس نے اخلاقی تربیت کا ایک نظریہ دیا ہے, بچوں کی اخلاقی تربیت کا نظریہ, تو میٹر رکھیے گا غربت میں جو اخلاقی تربیت کا نظریہ دیا ہے وہ محض عقل کے اوپر بنیاد کر کے کیا ہے, یعنی اس نے کہا ہے کہ اخلاقی تربیت کا تعلق بچے کی عقل کی رشد کے ساتھ ہے, یعنی کیا ہوتا ہے اسے جذبات کو اور انٹیوشن الہام کو دونوں کو اصل میں نگیٹ کیا, اس نے الہام کیا چیز ہے کسی نے دیکھا الہام کچھ ہے کچھ نہیں, ٹھیک ہے اس نے صرف اسے اپنی روش کے اوپر اخلاقی روش کا نظریہ دیا ہے جس میں پھر بہت سارے مسائل آتے ہیں, ہم نے اس تفصیل میں زیادہ بورنگ ہو جائے آپ کے لیے. اب ہوا یہ کہ جب ہم نے غربت کے نظریے کو دیکھا ہمارے دل میں بڑا کھٹکا ہوا, میرا یہ نظریہ بڑا عجیب ہو گیا, ہمیں پسند نہیں آنا, پھر ہمیں غربت کی تھوڑی لائف ہسٹری پڑھی, بڑی دلچسپ لائف ہسٹری ہے غربت کی. غربت صاحب کون تھے کہ جو 1948 میں بحری جہاز پہ رضاکار کے طور پہ کام کرتے تھے, وہ بحری جہاز جو پوری دنیا سے یہودیوں کو اکٹھا کر کے اسرائیل پہنچاتا تھا, ٹھیک ہے, اور جب یہ کام وہ کر چکے اس کے بعد انہوں نے امریکی یونیورسٹی کے اندر پڑھائی لکھائی کرنے کے لیے گریجویشن میں داخلہ لیا, اور جب انہوں نے انٹری ٹیسٹ دیا تو ان کا انٹری ٹیسٹ اتنا کمال انٹری ٹیسٹ تھا, اتنا کمال انٹری ٹیسٹ تھا کہ ان کو اکثر کورسز معاف ہو گئے اور چند ایک کورسز پڑھنے کے بعد وہ گریجویشن مل گئی. اس کے بعد انہوں نے اخلاقی تربیت کا نظریہ دے دیا جسے کہتے ہیں کول ورک کا نظریہ. کول ورک کا نظریہ بہت بڑا نظریہ, کول ورک کا نظریہ, اب کول ورک کے نظریے میں کوئی بات نہیں کر سکتا, آپ کو اوپر سب آ رہے ہیں لیکچر دے رہے ہیں کول ورک کا نظریہ, کول ورک کا نظریہ, کول ورک کا نظریہ, کسی نے اعتراض کرنے کی کوشش کی تو اس کو بھی بیوقوف کو کول ورک کے نظریے میں اعتراض کر رہا ہے, اعتراض کوئی نہیں کر سکتا کول ورک کا نظریہ. اب یہ جو کولبر کا نظریہ تھا جس میں اس نے الہام کا انکار کر دیا, کیوں؟ کیونکہ وہ ایسی تصورات اور تصدیقات کو یقین رکھتا ہے کہ جہاں انٹیوشن کی کوئی قدر و قیمت, کیونکہ کوئی خدا ہے نہیں جس سے آپ کا رابطہ ہو, بات سمجھ میں آ رہی ہے آپ کو, لہٰذا کیا ہوا ایک ایسی اخلاقی تربیت. تو جیسے جیسے تصورات اور تصدیقات بدلتی ہیں علوم میں تبدیلیاں آنا شروع ہو جاتی ہیں, ٹھیک ہے, اس سے یہ بنا مجھے کہنا 2 منٹ آپ کے پاس میں ابھی ختم کرتا ہوں. بہت شکریہ آپ لوگوں کا, آپ لوگوں نے بہت ہمت اور حوصلے کے ساتھ میرے ٹوٹے ٹوٹے الفاظ کو سنا, اور حتمن اس بڑے سے موضوع کو اس چھوٹے سے وقت میں مدد کرنا مشکل تھا, گزارش آپ لوگوں سے صرف یہی ہے یہ مظلوم مستضعف جو بھاری ذمہ داری آپ جوانوں کے قدموں پہ ڈال دیا ہے, وہ رہبر معظم ان کی چشم امید جو آپ کے ان بازوؤں سے وابستہ ہے, اس کا احساس اپنے سینوں میں زندہ رکھیے گا تاکہ یہ سینے آپ کے ذہن کو منور کریں اور آپ اپنے مستقبل کے بہترین فیصلوں کو چن سکیں. کبھی مال و دولت کی عوض اپنی ذات کو بیچیے گا مت, اس انسان کی وقت چند ٹکوں کی نہیں ہے جس کی خاطر وہ اپنے وجود کو بیچ ڈالے. میں یہ کیوں پڑھ رہا ہوں, اس میں پیسہ زیادہ ہے کیا مطلب, تم نے مجھ سے اقرار کر رہا ہو تمہاری قیمت ہے, تم وہ غلام ہو جس کی قیمت ہے, تمہیں اہل بیت نے آزادی اور حریت نہیں سکھائی, آزادی اور حریت سیکھنی ہے تو علی سے سیکھو جس نے اپنے بچوں کی تربیت کی تھی, یہ کہہ کے نہیں کہ تمہیں ڈاکٹر اور انجینئر بناؤں گا, یہ کہہ کے کہ تم اس خدا کے نظام کو اس دنیا میں لاگو بھی کرو گے اور بچاؤ گے. آپ ان عظیم ماں باپ کے گھرانوں میں پلے رہے ہیں کہ جن کے دل واقعی اسلام کے روح سے منور ہیں, آپ کا یہاں پہ آنا اس بات کی دلیل ہے, انشاءاللہ اس کو جاری رکھیں گے, اور اسلامی نظام کے حوالے سے اگر آپ تعلیم تربیت کے حوالے سے کوئی بھی چیز ہو تو مجھ سے رابطہ کر سکتے ہیں تاکہ میں آپ کو مزید اس بارے میں گائیڈ کر سکوں. بہت شکریہ.